सुन्दर सहर तपाईँ हामी सबैको सपनाको घर हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98, 100 र 103 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ। त्यसै गरी अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। हुन त सुन्दरता हेर्ने आँखा र बुझ्ने मनमा पनि भर पर्छ भनिन्छ। शहरका आफ्नै कथा र व्यथाहरू छन्। शहर सजाउने सिलसिलामा कतै सहरियाहरू चाहिँ अन्यायमा त परेका छैनन्। विश्व स्वास्थ्य संगठनको अध्ययनले भने अनुसार मानव जाति शहरमा बस्न थालेको करिब 7,000 वर्ष मात्र भएको छ। विकास र विस्तारको नाममा शहरको प्राकृतिक सौन्दर्य पनि मर्दै गएको छ। यस्तै विषयको सेरोफेरो भित्र रहेर आजको कार्यक्रममा जलवायु परिवर्तनको असर सम्बन्धी जानकारी, काठमाडौँको शहरी सौन्दर्यता बढाउन के गर्नु पर्ला त भनेर सोधिएको जनआवाज र शहरी वनले शहर मात्र होइन मानवीय जनजीवन पनि सुधार्न र सिंगार्न सक्छ भन्ने सम्बन्धमा एक रिपोर्ट र शहरी सौन्दर्यका लागि कसले के गर्नु पर्छ त भन्ने सन्दर्भको छलफल आजको कार्यक्रममा पस्कनेछौ। कार्यक्रमको शुरूआतमा लाग्छौ जानकारीतर्फ। वातावरण र मानवको नङ र मासुको जस्तै सम्बन्ध छ। केही मुलुक जो वातावरणसँग नजिक भएर अध्ययन प्रतिवेदनहरू बनाइरहेका छन्। सन् 1972 स्वीडेनको स्टकहोममा भएको संयुक्त राष्ट्रसंघीय मानव तथा वातावरण सम्मेलनले मानिस र वातावरणको अन्तर्सम्बन्धको बारेमा विश्वलाई नै सचेत बनाएको थियो। स्वीडेनले सबैभन्दा पहिला 1968 संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदमा वातावरण सम्बन्धी विश्व स्तरीय सम्मेलनको लागि सुझाव दिएको थियो र सन् 1969 संयुक्त राष्ट्रसंघीय महासभाले सन् 1972 सम्मेलनको फेरि पनि आयोजना गरे थियो, जसलाई पहिलो पृथ्वी सम्मेलनको नामले पनि चिनिन्छ। यस सम्मेलनमा 114 राष्ट्रहरूको सहभागिता रहेको थियो र त्यसै सम्मेलनलाई वातावरणीय विषयमा भएको पहिलो विश्व स्तरीय सम्मेलनको रूपमा पनि चिनिन्छ।
जानकारीपछि अब अर्को प्रसंग। तपाईँको विचारमा शहरमा सौन्दर्य कायम गर्न के गर्नु पर्ला त भनेर हामीले राजधानीका विभिन्न व्यक्तिहरूलाई सोधेका छौं।
नमस्कार, मेरो नाम आरती भट्ट र मेरो घर महेन्द्रनगर कञ्चनपुर हो। जसरी मान्छेहरू चिटिक्क भएर बस्नुपर्छ, जसरी सरसफाई गरेर बस्नुपर्छ, त्यसरी नै मेरो धारणामा शहरहरू पनि चिटिक्क सफा व्यवस्थित बन्नुपर्छ। काठमाडौँ चाहिँ मलाई लाग्छ एकदमै फोहोर र एकदमै अव्यवस्थित शहर जस्तो लाग्छ। यता चाहिँ जस्तै त्यो खोला नालाहरूमा धेरै फोहोर छ, अनि त्यो सफा सरसफाई गर्नुपर्छ, अनि व्यवस्थित बनाउनुपर्छ सबै कुरालाई। घरहरू पनि जस्तै एउटै खालको, एउटै देखिने खालको बनाएपछि शहर पनि चिटिक्क हुन्छ, अनि पर्यटकहरू पनि आकर्षित हुन्छ। पर्यटकहरू आकर्षित हुनको लागि हामीले शहर आफ्नो घर वरिपरिको वातावरण हामीले सफा राखेर चिटिक्क बनाउनुपर्छ। धन्यवाद।
नमस्कार, मेरो नाम रोसिला सापकोटा हो। मेरो घर चाहिँ बालाजु काठमाडौँ हो। आजकल मान्छेहरूले चाहिँ शहरहरूलाई चाहिँ धेरै सफा राख्ने गरेको छैनन्। भइरहेको रुख बिरुवाहरू पनि काट्ने गरेको छन्। यसले गर्दाखेरि मानवलाई मात्र नभइकन जनावरहरूलाई समेत र शहरको सबै ठाउँलाई एकदमै नराम्रो असर परेको छ, जसले गर्दाखेरि चाहिँ हाम्रो श्वास प्रश्वासमा पनि धेरै प्रब्लमहरू आइरहेको छ र मान्छेहरूले राम्रो वातावरणहरू नपाएको कारणले नै गर्दा होला मान्छेहरू धेरै इरिटेटहरू हुने गर्छन्, धेरै रिसाउने, झन्किने, फन्किने गर्ने गर्छन्। यस हामीले चाहिँ रुख बिरुवाहरू र आफ्नो शहरको चाहिँ राम्ररी जतन गर्नुपर्ने हुन्छ। म सबैजनालाई हाम्रो शहरकोलाई चाहिँ राम्ररी केयर गर्ने भन्न चाहन्छु। धन्यवाद।
तपाई रेडियो नेपालबाट कार्यक्रम जलवायु र जीवन सुन्दै हुनुहुन्छ। शहरको सौन्दर्य वन, रुख, बोट बिरुवा र बगैंचाले पनि धानेको हुन्छ। सन् 1903 चन्द्र शमशेरको पालामा काठमाडौँमा बगैंचाको विस्तार गरिएको थियो। त्यति बेलै लगाइएका सड़क किनारमा रोप्न लगाइएका बिरुवाहरूले अहिले पालुवा फेरिरहेका छन्। सड़क किनाराका रुख बिरुवाले एकातिर वातावरण जोगाउने काम गरिरहेको हुन्छ भने अर्कातिर शहरलाई हराभरा राख्न पनि सघाउँछ। एक रिपोर्ट।
शहरका कल कारखाना यातायातका साधन भवनहरूबाट उत्सर्जन हुने कार्बनलाई शहरी वनले नै शोष्ने काम गर्छ। शहरका भवन सड़क लगायतका भौतिक संरचनाहरूले सूर्यबाट प्राप्त तापलाई कम शोष्छन् तर हरित संरचनाको तुलनामा बढ़ी ताप उत्सर्जन गर्छन्। त्यसरी उत्सर्जित ताप शहरमा थुप्रिँदा शहर उच्च तापीय टापुमा रूपान्तरित भएको हुन्छ। त्यसैले शहरको भित्री भागको तापक्रम बाहिरी क्षेत्रको भन्दा अक्सर 2-3 डिग्री सेल्सियससम्मले बढ़ी हुन्छ। शहरको सौन्दर्यता बढ़ाउनको लागि शहरी वनले मानव जनजीवनमा पनि अत्यन्तै फाइदा पुर्याएको छ। बोट बिरूवाको छाहारी र पातबाट पानी फाल्ने ट्रान्सपरेसन प्रक्रियाको शीतलताले शहरको बढ्दो तापक्रमलाई न्यूनीकरण गर्न मद्दत गर्छ भन्नुहुन्छ मनोपरामर्शविद कञ्चन रावत।
इतिहासमै हामी जंगलबाट नै आएको होइन, जंगलका कन्दमूलहरू खाएर पात पतिङ्गाहरूलाई ओढेर यसरी हाम्रो जेनेटिक कोड बनेको छ भनेपछि वन भनेको आफैमा पनि त्यसले अक्सिजन दिनेदेखि लिएर वातावरणलाई हरियाली बनाउने शीतल शान्त गराउने त त्यसको पाटो छँदै छ। त्यस्तै गरेर त्यसको उत्पादक तत्व पनि त्यतिकै महत्वपूर्ण छ। त्यसले आमदानी दिनेदेखि लिएर त्यसले घर बनाउनेदेखि लिएर हरेक काममा वन फ्युलको कामदेखि लिएर वनको आवश्यकता हुन्छ।
अस्ट्रेलियाको एडेलेड शहरमा गरिएको एक अध्ययनले शहरमा हुने हरियालीले दिउँसोको तापमानलाई 5-6 डिग्रीसम्म तापक्रम कम गराउन सक्ने देखाएको थियो। त्यसकारण शहरी वन अहिले पनि जलवायु परिवर्तनको कारण बढ्ने शहरी तापमानलाई नियन्त्रण गर्न बहुउपयोगी पूर्वाधार हो भनिन्छ। जलवायु परिवर्तनको कारक कार्बन शोष्ने भएकाले शहरी वन जलवायु परिवर्तन न्यूनीकरणको पहिलो उपाय पनि हो। हामीलाई हरियालीको सामिप्यले आनन्द र मानसिक शान्ति पनि दिन्छ। हरियाली वातावरणमा बस्ने मानिसहरूमा डिप्रेसन पनि कम हुन्छ भन्नुहुन्छ मनोविद रावत।
हामी के भन्छौँ भने हाम्रो 7 शरीर छ, त्यसमा चाहिँ एउटा प्राण ऊर्जा हुन्छ। प्राण ऊर्जा भनेको वायुबाट आउने होइन, त्यो वायु कहाँबाट आउँछ त हाम्रो वन जङ्गल जहाँ बढी छ त्यहीँ चाहिँ अक्सिजन पनि हुन्छ अनि त्यहीँबाट हामीलाई चाहिँ त्यो तागत आउँछ। भनेपछि हामी पहिला ऋषिमुनिहरू वनमा गएर ध्यान गर्ने, किनभने त्यो वनमा विशेष प्रकारको हाम्रो स्ट्रेसहरू लिने स्ट्रेसलाई कम गर्ने एक प्रकारको शक्ति हुन्छ। किनभने त्यो अब त्यसमा भएका तत्त्वहरू अक्सिजन धेरै हुन्छ, अक्सिजन कार्बन डाइअक्साइड लिइदिन्छ, अक्सिजनको फ्लोले ब्लड सर्कुलेसन हुन जान्छ, जसले गर्दा हामीलाई चाहिँ आनन्द रिल्याक्स महसुस हुन्छ। अर्को अर्थमा भन्दाखेरि हाम्रा सबै नेगेटिभिटीहरू वनले चाहिँ चाहन्छ, अथवा त्यो रुखहरूले हरियाली चाहिँ चाहन्छ होइन। यसो परिवारमा बसेछौँ, एउटा कोठामा बसेछौँ, सब कङ्क्रिटको वनहरू भएको छ, त्यही भएर डिप्रेसन एन्जाइटी पनि बढ्नुको कारण कता न कता भनौँ न लगभग 60% जति वातावरणले नै मान्छेलाई हेल्दी बनाउने ठूलो रोल गर्छ।
प्राकृतिक वातावरणमा खेलेर हुर्कने बच्चाहरूको मानसिक वृद्धि दर राम्रो हुने अन्य अध्ययनहरूले पनि देखाएको छ। बढ्दो शहरीकरण सँगसँगै बढ़िरहेको मानसिक स्वास्थ्य समस्यालाई रोक्न हाम्रा बच्चाहरूमा देखिएको स्क्रिन मोबाइल ट्याब टीभीको लतलाई कम गर्दै हरियाली सौन्दर्य देखाउँदा मानसिक स्वास्थ्यमा अत्यन्तै फाइदा पुर्याउँछ। शहरलाई शहर जस्तै बनाइराख्न शहरी सौन्दर्य जोगाउन आवश्यक छ। मानव जनजीवन स्वस्थ राख्नको लागि शहर सफा हुन जरूरी छ। यसै सन्दर्भमा रहेर शहरी सौन्दर्यताको बारेमा कुरा गर्न आज हामीसँग काठमाडौँ विकास प्राधिकरणका नायब विकास आयुक्त एवं सहसचिव नवराज प्याकुरेल हुनुहुन्छ। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। हामीले आज शहरी सौन्दर्यको विषयमा कुराकानी गर्दैछौ। शहरी सौन्दर्य आवश्यक छ कि छैन तपाईँको विचारमा, तपाईँ के भन्नुहुन्छ यो विषयमा?
होइन, शहरी सौन्दर्य अति आवश्यक कुरा नै हो। मानव र प्रकृति बीचको सम्बन्ध इको सिस्टम जुन हामी भन्छौँ त्यो हिसाबले चाहिँ शहरी क्षेत्रमा पनि ग्रामीण क्षेत्रमा पनि मानव त्यसै गरी जीव जन्तु र पर्यावरणको बिचमा चाहिँ अन्तर्क्रिया हुन जरुरी छ र विशेष गरेर चाहिँ प्रकृति मैत्री हुन चाहिँ एकदमै आवश्यक र हाम्रा पुराना बस्ती पुराना चाहिँ जुन सम्पदाहरू रहेको क्षेत्रहरू पनि प्रकृति मैत्री नै थिए। अब पछिल्लो समयमा जनघनत्व बढ्दै गयो अनि त्यसपछि हाम्रा चाहिँ नदी नालाहरू प्रदूषित हुँदै गए होइन, त्यस कारणले चाहिँ नि अलिकति हामी प्रकृति र हाम्रो बिचमा चाहिँ अलिकति केही चाहिँ इन्ट्रेक्सन भनौँ न पोजिटिभ इन्ट्रेक्सन हुनुपर्ने ठाउँमा हामी चाहिँ नकारात्मक एक्टिभिटिजहरू चाहिँ बढ्न गयो अन्यथा चाहिँ यो सहरी सौन्दर्यकरणको लागि पार्क बगैँचाहरू कायम गर्ने खुल्ला क्षेत्रहरू व्यवस्थापन गर्ने जुन चिज चाहिँ अति आवश्यक भएको हुनाले काठमाडौँ उपत्यकाभित्र मात्रै होइन कि नेपालका कुनै पनि ठाउँमा सहरीकरणको लागि हामीले व्यवस्थित योजना तयार गर्दाखेरि कम्तीमा 5% खुल्ला क्षेत्रको अवधारणा चाहिँ राखेका छौँ। त्यो चाहिँ बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड 2072 पनि प्रष्ट रूपमा उल्लेख गरेको छ। त्यो विषय त्यसमा उल्लेख छ। त्यस कारणले चाहिँ यो जुन हरियालीको कुरा यहाँले उठाउनु भयो त्यो चाहिँ मानवको लागि अति आवश्यक छ र त्यसको लागि चाहिँ हामीले मेहनत पनि गर्नुपर्छ। सहरी सौन्दर्यीकरणमा अरू मानव निर्मित र प्राकृतिक दुईटैको संयोजन चाहिँ राम्रोसँग हुनुपर्छ भन्ने नै हो।
हजुर, सहरी सौन्दर्य हेर्नको लागि देख्नको लागि अथवा भनौँ न चिटिक्क देख्नको लागि त राम्रो हुनु पर्यो नै होइन। त्यसको अलावा सुन्दर सहरको सपना सबैसँग हुन्छ होइन। सुन्दर सहरभित्र चाहिँ कस्तो सहरलाई सुन्दर सहर भन्ने होला?
अब फराकिलो सडक, खुल्ला क्षेत्र, अनि त्यसपछि सफा सहर, हरियाली सहर, उज्यालो सहर, अनि त्यसपछि तपाईँको कुनै पनि त्यसै कुनै पनि किसिमको मतलब घटना परिघटना चाहिँ नहुने खालको एउटा नियमित हिसाबले मान्छे आउजाउ गर्न सक्ने, राति बिहान बेलुका जुनसुकै समयमा पनि काम गर्न जान सकिने, वरिपरि घुम्न सक्ने, पार्क बगैँचामा जान सक्ने सहरलाई चाहिँ हामी राम्रो सहर भन्छौँ। जसलाई चाहिँ हामीले बिस्तारै चाहिँ त्यो अब नेपालको कन्टेक्स्टमा स्मार्ट पनि भन्न सक्छौँ। हुन त स्मार्ट सिटी भनेको हजुरको एकदमै त्यो कस्तो हुनु पर्यो भने स्मार्ट पिपुल, स्मार्ट गभर्नेन्स, स्मार्ट इन्फ्रास्ट्रक्चर भनेको पूर्वाधार सेवा सुविधाहरू पनि स्मार्ट हुनु पर्यो, छिटो छरिदो प्रभावकारी चाहिँ सेवा सुविधाहरू हुनु पर्यो, ट्राफिक जाम हुनु भएन, नदी किनारामा हिँड्दाखेरि चाहिँ दुर्गन्धित हुनु भएन, नदी किनाराहरू नदी प्रदूषित हुनु भएन, जल जमिन सबैतिर स्वच्छ हुनु पर्यो होइन। त्यो किसिमको चाहिँ सौन्दर्य हामी सहरी सौन्दर्यले सहरी सौन्दर्यीकरण भन्छौँ। र विशेष गरेर चाहिँ दुईवटा चिज हुन्छ हजुर, यसमा एउटा चाहिँ मानव निर्मित हुन्छ, एउटा चाहिँ प्राकृतिक हुन्छ। जस्तो हामीले मानव निर्मित हिसाबले चाहिँ पार्कहरू निर्माण गऱ्यौँ भने त्यहाँभित्रका बोट बिरुवा अनि पानीका झरनाहरू कुनै कायम गर्न सक्यो भनेदेखि त्यो प्राकृतिक हिसाबले पनि कायम गर्न सक्छौँ। नदी आफैमा प्रकृति भयो, त्यसको दायाँ बिरुवाहरू रोप्ने, संरक्षण गर्ने, कोरिडोरहरूको निर्माण गर्ने, अतिक्रमित ठाउँहरूलाई छुटाउने, अतिक्रमणबाट जोगाउने हिसाबले चाहिँ पर्यावरणलाई सुरक्षित राख्ने किसिमको क्रियाकलाप चाहिँ मानव निर्मित र प्राकृतिक दुइटै भएको हुनाले यो दुइटैको संयोजनबाट हामीले एकदम उत्कृष्ट खालको सहर चाहिँ को परिकल्पना गर्न सक्छौँ।
यो काठमाडौँ जस्ता ठूला सहरहरूले चाहिँ कस्तो खालको संरचना भइदियो भने, कस्तो खालको अवधारणा ल्यायौँ भने चाहिँ सहरले सहरको न्याय पाउँछ अथवा सहरियाहरूले पनि स्वच्छ सफा वातावरणमा बाँच्न पाउँछन् होला?
यहाँले उठाउनु भएको विषय चाहिँ कस्तो भयो भने हाम्रो पुरानो बस्तीहरू जुन चाहिँ न यो तल्लो तटीय क्षेत्रभन्दा पनि उपल्लो तटीय क्षेत्रमा भनेको माथिल्लो टार क्षेत्रमा चाहिँ पुराना बस्तीहरू रहेका छन्। जस्तो काठमाडौँकै कुरा गर्नुहुन्छ भने काठमाडौँ टोखा, किर्तिपुर, भक्तपुर अनि पाटन, त्यसै गरी तपाईँको जुनसुकै जुनसुकै ठाउँका सहरहरू पनि जुन ठाउँमा गहिरो छ, मलिलो छ, खोलाको किनार छ, त्यो ठाउँमा भन्दा अलि टार भएको ठाउँमा बस्तीहरू रहेको देखिन्छ। यो हाम्रो चाहिँ प्राचीन ऐतिहासिक समयदेखि पछिल्लो समयसम्म पनि यसरी नै बिस्तारै सहरहरूको चाहिँ सिर्जना भयो, निर्माण भयो। र पछिल्लो समयमा आउने हो भने एकदमै यो रोजगारीको सम्भावनाको अवसरको खोजीमा गर्दाखेरि राजधानी सहर लगायतका देशका विभिन्न सहरहरूमा मान्छेहरूको चाहिँ आवत जावत बढ्न थाल्यो, बसाइ सराई बढ्न थाल्यो, जनसङ्ख्या वृद्धि हुन थाल्यो र आवासमा चाहिँ आवास बढीभन्दा बढी चाहिँ घरहरू बन्नुपर्ने आवश्यकता हुँदै गयो, पूर्वाधार सेवा सुविधाहरू थपिनुपर्ने आवश्यकता बढ्दै गयो। त्यसपछि सहरी क्षेत्र कसरी विकास भयो भने पुरानो सहर एक किसिमको सहर, नयाँ सहर चाहिँ जुन हामी फ्रिन्ज एरिया भन्छौँ अर्को नयाँ सहर, त्यसै गरी चाहिँ नि बाहिर बाहिर चाहिँ पुरानो सहरभन्दा बाहिरी क्षेत्रमा चाहिँ अरू सहरहरू विकास हुँदै गयो भनेपछि हामीले सहरको चाहिँ कसरी यसलाई सोच्ने भन्दाखेरि पुरानो सहरको सभ्यता जुन सम्पदा बस्तीहरू छ, खुल्ला क्षेत्रहरू छ, चोकहरू छ, विभिन्न किसिमको धारा पाटी पौवाहरू छ, त्यसको संरक्षण गर्ने अनि पुराना हाम्रा देवालय शिवालय मठ मन्दिर गुम्बा मस्जिद जे जे छ त्यसको संरक्षण विकास गर्ने कुरा चाहिँ अर्बन रिजेनेरेसनमा चाहिँ हामी पुनरुत्थान गर्नु पर्यो त्यसको पुरानो सहरको, भनेपछि नयाँ सहरमा चाहिँ हामीले चाहिँ व्यवस्थित सहरीकरण गरेर आवासलाई नियोजित बनाउनु पर्यो भनेको त्यो ठाउँमा चाहिँ जग्गा एकीकरणको माध्यमबाट अरू चाहिँ माध्यमबाट खुल्ला क्षेत्रहरू कायम गर्ने, चौडा सडकहरू बनाउने लगायतको चाहिँ कामहरू गर्नुपर्ने हुन्छ हजुर। त्यस कारणले चाहिँ यो अब यसलाई चाहिँ दुईवटा थिममा हेर्नुपर्ने हुन्छ, एउटा चाहिँ हजुरको पुरानो सहरको सम्पदाको संरक्षणको कुरा, एउटा चाहिँ नयाँ सहरको विकास र विस्तारको कुराहरू चाहिँ जान्नुपर्ने हुन्छ हजुर।
अब जस्तो अहिले जुन भइरहेको अभ्यास छ नि, भइरहेको जुन विद्युतीय तार बिछ्याउनेदेखि लिएर त्यसलाई चाहिँ भनौँ न टेलिफोनको विभिन्न खालका तारहरूले पनि झट्ट हेर्दाखेरि पनि अलिक नकारात्मक ऊर्जा आउने खालको देखिन्छ भन्ने खालको एउटा छ होइन?
अहिले चाहिँ यस्तो छ हजुर, अहिले चाहिँ के छ भने पुरानो बस्तीहरूमा अर्बन रिजेन्सीको काममा स्थानीय तह अनि विभिन्न निकायहरू मिलेर चाहिँ काम पनि भइरहेको छ। कतिपय ठाउँमा चाहिँ तपाईँ ढुङ्गाहरू पिपिङ गर्ने, इँटाहरू छाप्ने अनि त्यसपछि पुरानो चोकहरूको संरक्षण गर्ने, विशेष गरेर चाहिँ 2072 सालको विनाशकारी भूकम्पपछि पुरानो मस्जिद मन्दिरहरू पुराना स्मारकहरूको संरक्षण विकास गर्ने, त्यसलाई सफा सुग्घर गर्ने, चोकहरू राम्रो बनाउने, बाटोहरू सफा बनाउने, ढलहरू सफा गर्ने काम पनि भइरहेको छ। समय लाग्ने, खर्चिलो भएको हुनाले हामीले तुरन्तै रिजल्ट देख्न चाहिँ पाउँदैन, किनभने सर्भिसलाई हामीले धेरै रोक्न पनि नमिल्ने, दैनिक रूपमा सर्भिस पनि दिँदै जानुपर्ने र निर्माण र त्यो तपाईँको व्यवस्थापनको काम पनि सँगसँगै लैजानुपर्ने भएको हुनाले सोचे जस्तो छिटो नभएको हो कि स्रोत साधनको अलिक कमी हो कि अथवा त्यस्तो किसिमको त छ। तर अब एउटा कुरा चाहिँ लेसन लर्न के भएको छ भने नयाँ सहरहरू बनाउँदा, नयाँ क्षेत्रहरू विस्तार गर्दाखेरि कमसेकम त्यो युटिलिटी कोरिडोरको अवधारणा गरेर हामीलाई जुन जुन कुराको सेवा जस्तो खानेपानीको कुरा, विद्युतको कुरा, टेलिफोनको कुरा, अन्य सेवा प्रदाय, केबल कारको कुरा, केबल लाइनका कुराहरूलाई चाहिँ पहिला नै अन्डरग्राउन्डबाट जाने व्यवस्था गरेर माथि चाहिँ हामीले उज्यालो सहर, सफा सहर र हरियाली बोट बिरुवा रोप्ने लगायतको हामीले भवन निर्माण गर्दा दायाँमा त्यो चाहिँ घडेरीमा भवन रुखहरू रोप्ने, सडकहरू निर्माण गर्दा पेटीमा चाहिँ बिरुवाहरूको बिरुवा रोप्ने, वृक्षारोपण गर्ने कामहरू चाहिँ अगाडि नमुनाको रूपमा भए पनि सुरु गरेका छौँ। स्थानीय तहले पनि त्यो काम सुरु गर्नुभएको छ। मात्रै के भने अब सबैतिरको आवश्यकता एकैचोटि आएको छ अनि सरसफाइ गर्ने र यो पर्यावरण सुधार गर्ने बजेटको लिमिटेसन्सले गर्दा अब त्यो सङ्गठन संरचना विभिन्न कारणले गर्दा चाहिँ हामीले अपेक्षित रिजल्ट एकैचोटि देख्न पाएका छैनौँ। तैपनि प्रयास चाहिँ अगाडि बढेको चाहिँ महसुस भएको छ।
यहाँले जति भन्नुभयो भइरहेको कामहरूको बारेमा बताउनु भयो भर्खरै, यी कामहरू नै अन्तिम उपलब्धि हो भनेर लिन सकिन्छ अथवा योभन्दा धेरै केही योजनाहरू छन् सहरलाई सुन्दर बनाउन, सफा हराभरा बनाउन, पर्यटकीय गन्तव्य बनाउनको लागि?
अन्तिम उपलब्धि भन्दा पनि प्रयास सुरु भएको हो, काम पहिलादेखि नै भएको छ र मुख्य भन्नुपर्दा हाम्रो दिगो सहरको परिकल्पना त हामीले मल्लकालीन सभ्यताका बजार त्यो सहरहरू हेर्दाखेरि पनि देख्छौँ, त्यो आफैमा पनि सस्टेन छ, दिगो छ। त्यसपछि व्यवस्थित रूपमा चाहिँ एकैचोटि बस्ती बढ्न गयो, घरहरू एकैचोटि आए, त्यो बेलाको संयन्त्रबाट त्यो चाहिँ स्थानीय तहले अथवा विभिन्न निकायहरूले एकैचोटि चाहिँ रोकथाम गर्न पनि सकेन। तर मापदण्डहरू तयार गर्ने, कार्यान्वयन गर्ने, डोल क्षेत्रहरू निर्धारण गर्ने अनि जिएलडी लगायतका बाटोको अधिकार क्षेत्रहरू टोक्ने लगायतको कामहरू गर्यो। गर्दा गर्दै पनि के भयो भने विकास र विस्तार चाहिँ यति तीव्र भयो कि अनकन्ट्रोल हुन गयो, कन्ट्रोल गर्न सकिएन र अब बिस्तारै हामीले फेरि नियमित रूपमा त्यसलाई चाहिँ सुधार गर्दै लैजाने, विकास गर्दै लैजाने र स्थानीय तह अब अहिले त स्थानीय सरकार हो यो स्थानीय तह जुन हामीले भन्छौँ त्योबाट त उहाँहरू एकदम नजिकको सरकार पनि हो, उहाँले स्थानीय कुरा पनि बुझ्नुहुन्छ, सुन्नुहुन्छ र त्यो हिसाबले चाहिँ सहज रूपमा लाई कामलाई सुधार गर्ने, निर्माण व्यवस्थापन गर्ने काम अगाडि बढाउनु भएको छ र यो अवस्थाले गर्दै जाँदाखेरि पक्कै पनि हामीले सोचेको, परिकल्पना गरेको सुन्दर, सफा, हरियाली, स्वच्छ सहर चाहिँ काम हुन्छ र पक्कै बन्ने।
जस्तो सहरको सुन्दरताभित्र त घरहरूको प्रकृतिदेखि लिएर अब यहाँले रोडको कुरा पनि उठाउनु भयो, हरियालीका कुराहरू, बगैँचाका कुराहरू, नदीनाला सफादेखिका कुराहरू, हरेक कुराहरूमा चाहिँ योजना निर्माण हुनु पर्यो, त्यो अनुसार चाहिँ हिँड्नु पर्यो, त्यो योजनामा हिँड्नु पर्यो भन्ने पनि छ नि त। जस्तो अन्य विकसित मुलुकका कुराहरू पनि त्यहाँ देखेर भोगेर अथवा त्यहाँका कुराहरू लिएर आउने कुरा पनि भयो होइन काठमाडौँ त सातवटा विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदाहरू भएको ठाउँमा यसलाई चाहिँ व्यवस्थित बनाउनको लागि के गर्नुपर्छ होला तपाईँको विचारमा?
एकदमै यहाँले भन्नुभयो अन्तर्राष्ट्रिय राष्ट्रिय अनुभवको आधारमा पनि थुप्रै योजनाहरू बनेका छन् हजुर, त्यो योजना कार्यान्वयनमा अगाडि बढेको पनि हो। मात्रै के भयो भने सरकारी निकाय अथवा स्थानीय सरकारले अथवा केन्द्रीय सरकारले अथवा प्रदेश सरकारले को एकतर्फी प्रयासले मात्र यो सम्भव हुँदैन हजुर। यसमा चाहिँ के छ भने आम पब्लिक हरेक व्यक्तिले चाहिँ के हुनु पर्यो भने यो मेरो सहर हो, यो सुन्दर हुनुपर्छ, सफा हुनुपर्छ, हरियाली हुनुपर्छ भनेर अब कसैले कुनै निकायले बिरुवा रोप्यो भने त्यसलाई पानी हालिदिने काम चाहिँ जो छिमेकीको हुन्छ त्यसलाई मुन्टा टिपेर मारिदिने होइन कि त्यसलाई चाहिँ पानी हालेर जोगाउँदै जाने, अनि हरेक खुल्ला क्षेत्रमा नदी किनारहरूमा चाहिँ फोहोर अहिले हेर्नुहुन्छ भने रात बिहान चाहिँ अँध्यारो भएपछि फोहोरहरू फाल्ने त्यस्तो क्रम चाहिँ व्यापक रूपमा देखिन्छ। त्यो कुरा भनेको जनचेतनाको एउटा कमी पनि हुनसक्छ। अर्को दायित्वबोध, यो सहर सफा राख्नुपर्ने कुरामा, विकसित बनाउनु पर्ने कुरामा, विकास गर्नुपर्ने कुरामा एउटा टिमवर्क भनेको आम पब्लिकको पनि त्यही किसिमको मोटिभेसन त्यही प्रति चाहिँ उहाँहरू उन्मुख भएर सबैजना आउनुपर्छ। सबैजना लाग्यो भनेदेखि यो सहज रूपमा अगाडि बढ्छ। र एउटा चाहिँ हजुरकै यो रेडियो मार्फत म आम पब्लिक दाजुभाइ दिदीबहिनीहरूमा के अनुरोध पनि गर्न चाहन्छु भनेदेखि सकिन्छ भने सफा गरौँ, सकिँदैन भने फोहोर चाहिँ नगरौँ, किनभने हामीले सफा गर्ने हाम्रो कर्तव्य हो, फोहोर गर्न नहुने पनि हाम्रो चाहिँ कर्तव्य हो। त्यस कारणले सफा पनि गरौँ र फोहोर त नगरौँ। हामीले फोहोर गरेनौँ भने सफा गर्ने क्रम चाहिँ कम गरे हुन्छ, त्यस कारणले त्यो अभियानमा जानुपर्छ। बाग्लुङ सफाई अभियान महाअभियान पनि छ, थुप्रै चाहिँ विशिष्ट व्यक्तित्वहरू त्यसमा खटेर सफाई पनि गरिरहनु भएको छ। हरेक स्थानीय तहले चाहिँ बिहान बिहान झाडु बढारी गर्ने सफा गर्ने सबै गरिरहेको हुन्छ। जै पनि त्यो चाहिँ त्यति राम्रो रिजल्ट किन आउँदैन भने फोहोर गर्ने क्रम बढ्यो। त्यस कारणले चाहिँ अब हामी यहाँ करिब 40-50 लाखको जनसङ्ख्या छौँ काठमाडौँको देखाभित्र, त्यस कारणले ती सबैले चाहिँ फोहोर गर्ने भन्दा कसरी सफा गर्ने, मेरो सहर कसरी जोगाउने, मैले आज एउटा पानको टुक्रा अथवा कागजको टुक्रा फाले भने 50 लाख टुक्रा चाहिँ फालिन्छ भनेपछि त्यो अवस्थाको सोचाइ राखेर हामी सबै मिलेर स्वच्छता अभियानमा लाग्यौँ, हरियाली कायम गऱ्यौँ, खोला नालाहरू प्रदूषितबाट मुक्ति बनायौँ भने हामीले परिकल्पना गरेको सहर सफा सहर अनि उज्यालो सहर व्यवस्थित सहर बनाउनलाई त्यति धेरै गाह्रो हुन्छ जस्तो लाग्दैन।
हजुर हस् धन्यवाद, यहाँले आफ्नो अमूल्य समय दिनुभयो त्यसका लागि हामी धेरै आभार छौँ।
नमस्कार हजुर।
उहाँ हुनुहुन्थ्यो काठमाडौँ विकास प्राधिकरणका नायब विकास आयुक्त एवं सहसचिव नवराज प्याकुरेल। आजलाई कार्यक्रम जलवायु र जीवनको समय यति नै, अर्को साता यही समयमा फेरि उपस्थित हुने नै छौं। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।